लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, नर्वेजियन सरकार र संसारिका समूहको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस सङ्घको सहकार्य रेडियो कार्यक्रम समता।
नमस्कार, रेडियो कार्यक्रम समतामा हार्दिक स्वागत गर्दछौ। म तृप्ति
अनि म भगीरथ। हिंसाको कुनै लिङ्ग हुँदैन, तर लिङ्गकै आधारमा कोही माथि कसैले विभेद गर्छ भने त्यसलाई हामी लैङ्गिक हिंसा भनेर बुझ्दछौ। यो जो कोहीबाट जो कसै माथि पनि हुन सक्छ। समाजमा विद्यमान लैङ्गिक विभेद न्यूनीकरण गरी समानतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ शुरू गरिएको यो कार्यक्रमले हानिकारक अभ्यास र सामाजिक मूल्य मान्यताको आडमा तपाईँ हामी बीच हुँदै आएको असमान व्यवहार न्यूनीकरणका लागि सशक्त संचार अभियानको भूमिका निर्वाह गर्ने विश्वास लिएका छौ।
कोरोना संक्रमणबाट बच्नका लागि यति बेला देश बन्दाबन्दीको अवस्थामा छ। यस्तो विपज्जन्य परिस्थितिमा हाम्रो समाजमा लैङ्गिक हिंसाका घटना बढ्दै गइरहेका छन्। बन्दाबन्दीको समयमा आफूमाथि हिंसा भए पनि कहाँ उजुरी गर्ने भन्ने बारेमा थाहा नपाउँदा एकातिर हिंसा गर्ने पीडकको मनोबल उच्च भइरहेको छ भने अर्कोतिर पीडितहरू अन्यायमा परिरहेका छन्।
यही अन्यायपूर्ण अवस्थाको अन्त्य गरी पीडकलाई सजाएर पीडितले न्याय पाउने वातावरणको सृजनाका लागि एउटा खुट्किलो हो रेडियो कार्यक्रम समता। बैतडीबाट रेडियो निङ्लासेनी र अछामबाट रेडियो सोसाइटीले साप्ताहिक रूपमा आलोपालो उत्पादन गर्ने यो कार्यक्रम समता तपाईँले सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, अछाम र बाजुराका 10 स्वतन्त्र एफएम रेडियोहरूबाट यसै समय सुन्न सक्नुहुनेछ।
रेडियो निङ्लासैनी 94 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो 7 स्टार 99.2 मेगाहर्ज बैतडी, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, रेडियो बाजुरा 104 मेगाहर्ज बाजुरा, रेडियो पौरखी 90.4 मेगाहर्ज बाजुरा, रेडियो रामारोशन 92 मेगाहर्ज अछाम, रेडियो बानीगढ़ी 93.4 मेगाहर्ज अछाम, रेडियो सोसाइटी 89 मेगाहर्ज अछाम, साइपाल एफएम 100.6 मेगाहर्ज बझाङ र खप्तर एफएम 97.7 मेगाहर्ज बझाङ गरी बैतडी, बझाङ, बाजुरा र अछामका 10 रेडियो स्टेशनबाट रेडियो कार्यक्रम समता।
कार्यक्रम समताको तेस्रो चरणको 15 खण्डमा आज हामी लकडाउनको समयमा हिंसा प्रभावितहरूका लागि उपलब्ध कानूनी सेवाका विषयमा छलफल गर्दैछौ।
हिंसाको प्रतिकारी गरिन रेली पान सबै कामरिकसौ।
यसभित्र लकडाउनका समयमा हिंसा प्रभावितहरूका लागि उपलब्ध कानूनी सेवा र कानूनी सेवाका बारेमा अनभिज्ञ हुँदा यसले महिलाहरूमा पारेको अप्ठ्यारोको विषयमा अछामको परिवेशमा तयार पारिएको रिपोर्ट।
लकडाउनका समयमा बाजुराको एक सेफ हाउसद्वारा उद्धार गरिएकी हिंसा प्रभावित महिला संघको स्थलगत कुराकानी।
लकडाउनको समयमा लैङ्गिक हिंसा प्रभावितका लागि उपलब्ध कानूनी सेवाका बारेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव मनमाया पङ्गेनी संघको कुराकानी।
साथमा लैङ्गिक हिंसा विरुद्धको मेरो पालिका स्तम्भमा बझाङको मस्टा गाउँपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि गरिरहेका प्रयासको विषय प्रस्तुत गर्नेछौ।
यो सँगै लैङ्गिक हिंसा विरुद्धका जनहितकारी सन्देश र उपयोगी जानकारीहरू त छँदैछन्। अबको करिब आधा घण्टा हामी सँगै रहनुहोला है।
हिंसाको प्रतिकारी गरिन रेली पान सबै कामरिकसौ। झुपा रेली पान मैला हिंसा भयो भने रेली पान सहेर नबसौ। झुपा रेली पान हिंसा भया न्याय माग्न रेली पान पुलिस चौकी जानु। झुपा रेली पान न्यायिक समिति छदै रेली पान क्याई दुख खानु। झुपा रेली पान सेभु हाउस छ स दैखी रेली पान सयोग गद्दा कि। झुपा रेली पान नाइ छन रेली पान अगाडी बढाकी।
विषयवस्तु सान्दर्भिक यो गीत गाउनु भएकोमा बैतडीको दशरचन नगरपालिका ओडा नम्बर 4 की महिला ओडा सदस्य पार्वती भुल्लाई धन्यवाद दिदै आजको विषयवस्तुमा प्रवेश गरौं।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार चैत 11 गतेदेखि जेठ तेस्रो सातासम्म लैंगिक हिंसाका 249 घटना भएका छन्। तीमध्ये 98 घरेलु हिंसा, 23 लैंगिक हिंसा र 72 आत्महत्याका घटना भएका छन्। त्यस्तै जबरजस्ती करणीका 32, जबरजस्ती करणी उद्योगमा 8, बहुविवाहमा 6 र जातीय छुवाछुतका 2 मुद्दा दर्ता भएका छन्। त्यसै गरी सोही अवधिमा मानिस हराएको 4, बाल विवाह, गर्भपतन, बाल यौन दुराचार र मानव बेचबिखन तथा ओसार पसारका 1-1 मुद्दा दर्ता भएका छन्। यो तथ्याङ्कबाट नै प्रष्ट हुन्छ लकडाउनका समयमा लैंगिक हिंसाका घटनामा वृद्धि भएको छ।
लैंगिक हिंसाको कुरा गरिरहँदा सबैभन्दा बढी हिंसामा पर्ने गरेका छन् अल्पसंख्यक समुदाय, अझ त्यसभित्र पनि महिला तथा किशोरीहरू। कोरोना संक्रमणको सम्भावित जोखिमबाट बस्नका लागि नेपाल सरकारले गरेको लकडाउनको पालना गरी सबैजना घरभित्रै बसिरहेका छौं। धेरैले यसलाई पारिवारिक माया, सामिप्यता र सद्भाव बाँड्ने अवसरका रूपमा लिएका छन्। तर समाजका केही वर्गले भने यही मौका छोपी महिला तथा किशोरीहरूमाथि कुटपिट, हत्या, बलात्कार तथा यौनजन्य हिंसा जस्ता अमानवीय कार्य गर्दै आएका छन्। घरभित्रै बसौं त परिवारका सदस्यबाटै हिंसा सहेर बस्नुपर्ने बाध्यता। उजुरीका लागि जाउँ लकडाउनको समय छ। यस्तो बेला कहाँ जाने, कता उजुरी गर्ने भन्नेमा अनभिज्ञ हुँदा देखा परेको थप जटिलताको विषय समेटेर सोसाइटी एफएम अछामका पत्रकार पूजा साईले एक रिपोर्ट तयार पार्नु भएको छ। सुनौ अबको क्रममा।
यो बेलामा महिला हिंसाका घटनाहरू मुद्दाको रूपमा दर्ता भइसकेको अवस्था त छैन। यो लकडाउनको अवधिमा महिला हिंसा घटना बाहिर नआएका कारणले गर्दा महिलाहरू कुनै पनि यातनामा छैन, उनीहरू हिंसा मुक्त छन् भन्न सकिँदैन। उहाँहरूलाई थप घरायसी कार्यबोझ बढेको छ, शारीरिक मानसिक पीड़ा पनि बढेकी छ, बाहिर आउन नसकेको मात्रै हो।
लकडाउनका समयमा महिलामाथि बढेको हिंसाका बारेमा जानकारी दिँदै लामो समयदेखि अछाममा रहेर महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिकार कर्मी लक्ष्मी सोब, विश्वव्यापी महामारी कोरोनाका कारण अहिले देश लकडाउनमा छ। यस्तो बेला विभिन्न कारण बस घर फर्किन नपाएका बाहेक अछाम लगायत यस क्षेत्रका अधिकांश परिवारका सदस्यहरू एकै छानामुनि जम्मा भएका छन्। अधिकांशका लागि यो समय परिवारका सदस्यहरू बीच खुशी बाँड्ने र सामिप्यता बढाउने गतिलो अवसर हो। तर यही बीचमा कतिपय पुरूषहरू भने महिलाहरू कतै जान नसक्ने बाध्यताको फाइदा उठाउँदै उनीहरूमाथि शारीरिक, मानसिक र यौनजन्य हिंसा गर्दै आएका छन्। यति मात्र होइन, घर परिवारकै अन्य सदस्यले दिने यातना पनि महिलाहरूले सहिरहेका छन्। यस्तै भोगाई सुनाउँदै अछामकै एक महिला,
मेरो जेठी मेरो हरमा पसी लाग्छ, मेरो छोरालाई पनि कुट्न हुन्छ, न बकाएको खाना खान दिन्छ, न बेलुका सुत्न दिन्छ, मलाई बलात्कार गरिदिन्छु भन्छ, ससुराले पनि मलाई गाली गर्छ। 1.5 महिना भयो मैले घर छोडेको, म अक्खाको घरमा रुँदै कराउँदै बसिरहेछु।
यी महिलाले सहेको जस्तो हिंसा लकडाउनको समयमा ह्वात्तै बढेको विभिन्न अध्ययन अनुसन्धानले समेत देखाइसकेका छन्। महिला परिवार र समाजको नजरमा एक निरीह वर्ग, आफ्नो बलबुताले केही गर्न नसक्ने वर्ग, समाजले महिलालाई बोल्न डराउने र जति सक्यो सहेर बस्नुपर्ने वर्गका रूपमा सामाजिकरण गरिदिएको छ, जसले गर्दा श्रीमान र परिवारका अन्य सदस्यहरूबाट आफूमाथि हिंसा भए पनि चुइक्क नबोली बस्न बाध्य छन् यी महिलाहरू।
चैतको महिनादेखि मैले घर छोडेको दिन किचिकिची गर्न लाग्यो, उसी भन्न लाग्यो, पुलिस चौकी भन्ने कहाँ हो भन्ने थाहा छैन, अनि त्यही भएर बाध्यतामा म बसिरहेछु।
सामान्य समयमा पनि आफूमाथि भइरहेको हिंसा विरुद्ध बोल्न महिलाहरूले हजार पटक सोच्नु पर्ने बाध्यता छ। झन लकडाउनका बेला त आफूमाथि हिंसा भएको जानेर पनि कानूनी उपचार कसरी खोज्ने र कहाँ जाने भन्ने कुरामा जानकार छैनन्। लकडाउनका समयमा महिला माथिको हिंसा न्यूनीकरणका लागि सरकारी र गैर सरकारी संघ संस्थाहरूले पनि विभिन्न पहल र प्रयास गरिरहेका छन्। त्यसैको प्रयास स्वरूप राष्ट्रिय महिला आयोगको निशुल्क हटलाइन नम्बर 1145 छ। यो सँगै 100 नम्बर डायल गरी नजिकैको प्रहरी कार्यालयमा पनि सम्पर्क गर्न सकिन्छ। आफूमाथि हिंसा भए कानूनी सेवा कसरी लिन सकिन्छ भन्ने कुरा नै थाहा नपाएर कतिपय महिलाले हिंसा सहेरै बसिरहेका हुन्छन्। कतिपयले त कानूनबारे थाहा पाएरै पनि अशिक्षाका कारण उजुरी गर्ने माध्यमसँग उनीहरूको पहुँच छैन, जसले गर्दा पीड़कलाई झन धेरै हिंसा गर्ने हौसला मिल्छ।
डर भइलाग्छ, यस्तो गाह्रो हुन्छ, अब भन्न सकिन्न, आँट हुन्न, पढे लेखेको हामी महिलाहरू छैन, फोन गर्न लाग्यो भने कहाँ फोन गर्छ, क्या गर्छ भनेर पनि यस्तो डर लाग्छ।
विशेष गरी लकडाउनको समयमा हिंसा प्रभावित महिलाहरूलाई कानूनी उपचार खोज्ने वातावरण तयार गर्ने र कानूनी सेवाका बारेमा जानकारी दिने दायित्व कसको हो त? मंगलसेन नगरपालिका वडा नम्बर 3 का वडा सदस्य कल्याण सिंह बोगटी।
उनीहरूलाई कस्तो घटनामा कहाँ जाने, नगरपालिकामा जाने कि वडामा जाने कि समाजमा जाने कि अनि अदालतमा जाने कि प्रशासनमा जाने भन्ने कुराहरूमा सचेत पार्ने दायित्व हामी जनप्रतिनिधि अब गाउँमा भएका बुद्धिजीवी अगुवाहरू समाजसेवी सबैको दायित्व हो।
लकडाउनका समयमा हिंसा न्यूनीकरणका लागि पहल र प्रयास नभएका होइनन्, तर ती प्रयासहरू जुन हिंसा प्रभावित समुदायसम्म पुग्नुपर्ने हो त्यहाँसम्म भने नपुगेको देखिन्छ। कोरोनाबाट बरु नमरिएला तर परिवारकै सदस्यबाट दैनिक सहनु पर्ने हिंसाले धेरै महिलालाई आफ्नो मृत्यु नजिकै आएको महसुस हुन्छ। शारीरिक यातना एकातिर छ भने मानसिक यातना अर्कोतिर। यस्तै अवस्था रहने हो भने लकडाउन पछि अधिकांश महिलाहरू मानसिक रोगी हुने सम्भावना पनि बढेको देखिन्छ। यस्तो अवस्थामा यी ग्रामीण दूरदराजका शिक्षा र स्रोत साधनको पहुँचबाट टाढा रहेका महिलाको जीवन रक्षाको दायित्व चाहिँ कसको जिम्मेवारी हो? बेलैमा सोच्नुपर्ने अवस्था आएको छ।
हो, नेपालको कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या महिलाको भए पनि पुरूषको तुलनामा महिलाको साक्षरता दर कम छ। त्यसमाथि पितृसत्तात्मक सामाजिक संरचना र सामाजिकीकरणले महिलाहरू खुलेर आफूमाथि भएको हिंसाका बारेमा बताउन सक्दैनन्। अझ त्यसमाथि अहिले त लकडाउनको समय छ, घर बाहिर निस्कने र उजुरी गर्ने वातावरण पनि छैन। सरकारले लकडाउनमा हुन सक्ने सम्भावित हिंसा न्यूनीकरणका लागि विभिन्न ठाउँमा हटलाइन नम्बर र अन्य संयन्त्रहरू पनि स्थापना गरेको छ, तर यसका बारेमा सबै महिलाहरू जानकार छैनन्। जानकारहरूको पनि यी संयन्त्रसम्म पहुँच छैन। पहुँच हुने केहीले भने न्याय पाउने गरेका छन्।
न्यायकै कुरा गरिरहँदा बाजुराकी एक महिलाको कुरा सुनौ। विवाहपछि नै श्रीमानबाट पटक पटक हिंसा सहँदै आउनु भएकी उहाँले लकडाउनका समयमा अझ बढी यौनजन्य हिंसा तथा यातना सहनु पर्यो। हिंसाको सीमा बढ्दै गएपछि एक संस्थाको सहयोगमा अहिले उहाँ सेफ हाउसमा सुरक्षित जीवन बिताइरहनु भएको छ। रेडियो बाजुरा बाजुराका पत्रकार नन्दा थापाले उहाँसँग स्थलगत रूपमै भेट गरी उहाँको भोगाईका बारेमा सोध्नु भएको छ। सुरक्षा संवेदनशीलताका कारण हामीले उहाँको परिचय भने गोप्य राखेका छौ।
नमस्कार। नमस्ते दिदी, आराम हुनुहुन्छ?
आरामै छु।
अहिले यो सेफ हाउसमा हुनुहुन्छ, कस्तो लागिरहेछ, के छ?
ठिक छ।
के कारणले यहाँ पुग्नु भएको?
बुसँगको झगडाले गर्दा।
विवाह गरेको कति भयो?
यो आउँदो असारमा 2 वर्ष हुन्छ।
श्रीमानसँग झगडा भएर आउनु भएको यहाँ?
हजुर।
के कारणले, कसरी झगडा भयो त?
झगडा हुनुको कारण भनेको विवाह गर्दा एक हप्ता अगाडि राम्रै गर्थ्यो, राम्रो व्यवहार गर्थ्यो, बानी गर्थ्यो, यहाँ झगडा नै हुन्थेन। एक हप्ता पछि भयो, विवाह दत्ता बनाइसकेको दिनदेखि नै केटी हो होइन हामी पनि हाम्रो पनि ज्यान हुन्छ। जतिखेर नि तिनले यौनजन्य क्रियामा रातिभरि सुन्न दिन्थेन, जतिखेर नि त्यस्तो गर्न खोज्ने, किनकि मेरो नागरिकता छ, विवाह दत्ता छ, मैले जे पनि गर्न पाउँछु भन्ने।
अरू बेला कस्तो व्यवहार हुन्थ्यो?
दिउँसोमा पनि यता उता मान्छे नभएको टाइममा रक्षेर भए पनि रातिको त्यो पीडा छँदै हुन्थ्यो, फेरि दिनमा पनि यौन जन्य क्रिया गर्न खोज्ने। कतिखेर हामीले त हुन्न भन्दाखेरि कुड्ने पिड्ने गर्थ्यो, कि चिज गर्ने, मामासँग तेरो शारीरिक सम्बन्ध हुन्थ्यो अरे, अनि मैले सबैबाट सुनेको तेरो मेरो भाइ छ एउटा अङ्कलको छोरा, अनि त्योसँग लागे भनेर सिधै घाँटी चाहिँ आयो। होइन, मामाको दोस्रोहरू लागे चाहिँ कसले ठिक मान्छ भन्नु त? जतिखेर क्या भन्यो, सिधै पुग्दाखेरि 2 दिन खाना बनाएको खाएन तिनले। मेरो मम्मीले क्या भने विषाले हुन सक्छ, नखाएस भनेको छ भनेर भन्ने त्यहाँ सिधै गइकन। जतिखेर तेरो अपुताको छोरी, तेरो दाई छैन, भाइ छैन, मैले जे पनि भन्न पाउँछु गर्न पाउँछु भन्ने उस हेबिटमै बसिसक्यो त्यो सेफ। एक दिनमा 5,000 दरले जस्तरी गर्न पनि पाउँछ त्यस्तो। होइन, लकडाउनको टाइममा जतिखेर नि त्यस्तो नराम्रो नराम्रो व्यवहार गर्ने, नराम्रो भिडियो हेर्ने, कोठामा दिनमा थुनेर त्यस्तो यौन सम्पर्क गर्न खोज्ने, जबरजस्त घरमा हुँदा त्यही गर्थ्यो भने डरले, त्यसको घरको परिवारको डर, तर त्यसको डरले मात्रै त्यो चुप लागेर बसेको, नत्र पहिल्यै यस्तो आउँथ्यो अनि त्यस्तो गर्थ्यो। म त्यस्ता त्यस्ता कुरा सुहाएर पनि चौकी जाँदा भन्दा तिनले यहीँ त्यही काटेर फाल्छु भने धम्की देखाएर म त्यहाँ गएको होइन, नत्र पहिल्यै जान्थे चौकी त।
अब अहिलेको परिस्थिति, यो लकडाउन पनि छ, यो लकडाउनमा तपाईँको घर यहाँ भन्दा 3-4 दिन लागेर पैदल यात्रामा जानुपर्छ र त्यहाँ पुगिन्छ।
यहाँ कसरी आइपुग्नु भयो?
धेरै चोटि भएर मैले लास्ट चोटि म त्योसँग बस्नै नसक्ने अवस्था भएर मात्र आएको।
त्यो तपाईँ पढ्ने ठाउँदेखि यहाँ बाजुरा सेखसमा पुग्दाखेरि तपाईँको श्रीमाला तपाईँ सँगै हुनुहुन्थ्यो?
एउटै गाडीमा आएको हामी टोलबाट त्यहाँसम्म, तर मेरो दिदीहरूले भन्नुभएको थियो गाडीवालासँग राम्ररी ख्याल गरिदिनु भनेर, त्यति कतै पनि ठाउँ मर्ने जस्तो ठाउँ नपाएर मात्रै यहाँ पुगेको म। आउन त्यो गाडीबाट सँगै झरेको, झर्दाखेरि तिनले के भन्यो, मेरो सामान एक कपडा थियो थोरै, त्यही कपडा तल भिडमा फाल्न लाग्यो, आफ्नो बाटो ततयाल के गर्नुपर्छ गरिहाल भन्दाखेरि धम्काए, धम्काउँदा धम्काउँदाखेरि लाई घर लग्नु छैन भने गर्दाखेरि मैले त्यहीँबाट आफ्नो कपडा पनि ल्याएको थिइनँ, मैले त्यो फाले फाल्ला भनेर म त्यहीँबाट सिधै जिप अर्को गएको गाडीबाट झर्दा बित्तिकै। त्यो आफ्नो आफन्त कहाँ खाना खान गयो, म चाहिँ सेवा हाउसमा आएको तिनले त्यस्तै धम्काउँदाखेरि।
त्यसपछि तपाईँलाई सम्पर्क गर्यो कि गरेन तपाईँको श्रीमानले, मेरो श्रीमती कहाँ गयो भन्ने कुरा केही बुझ्यो बुझेन?
त्यस्तो सम्पर्क त खासै त्यो राम्रोको लागि सम्पर्क गरेन। अब छिटो मान्छेलाई पठाए पनि छिटो मेरो छिटो कि पैसा असुल गर्न परेर म बिहा गर्छ, मेरो पनि जिन्दगी छ भनेर कसलाई पठाउँछ, कोहीले अन्डीलाई पठाउँथ्यो, एक दिन पठाथ्यो, धेरै चोटि पनि होइन, अनि त्यही भन्थ्यो, आफू पनि फोन गरेर टच दिया दिए गर्छ, उही थुक थुक्नु उही थुक चाड्नु छैन मलाई भनेर आफ्नो यहाँकै कर्मचारी दिदीसँग फोन गरेर भनेको छ तिनले।
कानुनी प्रक्रिया तपाईँले पाउने न्यायका कुराहरू कसरी अगाडि बढिरहेछ?
अब यो लकडाउनले गर्दाखेरि अदालत खुले छैन, अदालत नखुल्दासम्म काम नहुने भएर बसेको।
तपाईँ आफै जिप्रकामा जानुभयो होइन, ठाडो निवेदन त अब तपाईँ आफै गएपछि त त्यो भइहाल्यो, त्यसपछिको प्रक्रिया मुद्दा दायर गर्नु भएको छ के गरिरहनु भएको छ?
अहिले त केही पनि भएको छैन, लकडाउनले गर्दा सरकारले भनिन्छ छ जुन ठाउँमा हुनुहुन्छ त्यही बस, अब आफ्नो काम गरेर जाने भनेको, यहाँ बसिसकेपछि त्यो बाटो छुटेरै जान्छु भन्ने लागिरहेछ।
अहिले सेफ हाउसमा बसिरहँदाखेरि सुरक्षित भएको महसुस भएछ?
यहाँ बस्दा सुरक्षित भएको महसुस भएछ, लकडाउन खुलिदिए अब आफ्नो काम छिटै हुन्थ्यो, म आफ्नो पनि जिन्दगीको कुरा छ भन्नु, अनि पढाइ अगाडि बढाउनु पर्यो, मै बुवाको सपना छ, म त्यतिकै त म बस्ने होइन, पछाडि पनि म बरु कसैको भाडा दोएर पनि पढ्न छ, जसरी पनि नाम निकाल्छु भन्ने होमा छ, म त्योसँग म छुट्न पाए, स्वतन्त्र बाँच्न पाए, म केही न केही गर्छु, त्यसको अगाडि केही बनेर देखाउँछु भन्ने लागेको छ।
हो, अन्याय सहेर बस्ने होइन, अन्यायका विरूद्ध आवाज उठायो भने न्याय पाइन्छ। बाजुराकी यी महिलाको जस्तो साहस र हिम्मत सबै महिलाहरूले गरेमा हिंसा गर्नेहरूको मनोबल कमजोर हुँदै जानेर हिंसा प्रभावितले न्याय पाउने वातावरण बन्दै जानेछ। हिंसा प्रभावितलाई न्यायको पहुँचसम्म पुर्याउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि पहल तथा प्रयासहरू गरिरहेको छ, जसका लागि विभिन्न नेटवर्कहरू निर्माण गरी संयन्त्रहरू बनाएको छ। यसको जानकारीका लागि काठमाडौँ सहकर्मी सरिता गेवालीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव मनमाया पङ्गेनीसँग कुराकानी गर्नु भएको छ।
लकडाउनको समयमा लैङ्गिक हिंसा प्रभावितको न्यायका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले के व्यवस्था गरिरहेको छ?
हामीले अब यो विभिन्न फोकल पर्सनहरू तोकेका छौँ, उहाँहरूलाई चाहिँ सूचना आयो भने अब एक त अब हाम्रो क्लस्टर मार्फत चाहिँ मनोसामाजिक परामर्श दिनेदेखि लिएर हटलाइनहरू सञ्चालन गर्ने त छँदैछ होइन, त्यो महिला आयोगदेखि लिएर देशभरि 10 हटलाइन चाहिँ हामीले सञ्चालन गरेका छौँ, र सँगसँगै प्रभावित भइसक्नुभयो घरमा बस्ने स्थिति रहेन होइन, त्यस्तो अवस्थामा कतै अब बलात्कारदेखि लिएर हरेक किसिमका घटना घट्यो भने चाहिँ उहाँहरूलाई चाहिँ आश्रय स्थलमा लानेसम्मको व्यवस्था चाहिँ छ हाम्रो।
अनि हालसम्म त्यस्ता उजुरीहरू तथा केसहरू दर्ता भएका छन् कि छैनन् र छन् भने चाहिँ तपाईँहरूले कसरी सम्बोधन गरिराख्नु भएको छ?
लकडाउनको सुरुवातकै बेलामा चाहिँ एउटा केस आएको थियो, उसले बलात्कार पीडित महिला होइन, हिंसा पीडित महिला हुनुहुन्थ्यो, उहाँको लागि चाहिँ तुरुन्तै उद्धार गरेर हामीले आश्रममा लगेर जो चाहिँ पीडाको उसलाई चाहिँ अब त्यो प्रहरीले आफ्नो उसमा प्रक्रियामा लग्यो, हामीले चाहिँ मानव सेवा आश्रममा लगेर राख्यो, त्यसपछि दोस्रो महिलालाई चाहिँ टिचिङ हस्पिटलमा जाने अनि त्यसपछि उपचार गराइसी लागेको क्षतिपूर्ति सबै दिएर त्यसपछि उहाँ महिलालाई पनि आश्रय स्थलमा लगेर संरक्षण गरे, र अस्ति मात्रै काभ्रेको जुन घटना छ, 5 घर परिवारलाई विचल्ली पारेर त्यो बाउले बलात्कार गरेर छोरीको पनि बच्चा जन्मेको स्थितिमा चाहिँ त्यो बच्चा र आमालाई चाहिँ हस्पिटल राखेर अनि कि उहाँहरूलाई चाहिँ यो माइती नेपालले आश्रय दिने गरी मिलाई, अनि त्यसपछि अरू विचल्ली परेकोलाई चाहिँ हामीले ओरेक लगायतका संस्थाहरूसँग सहकार्य गरेर 5 उद्धार गऱ्यौँ। अस्ति यो खालको अब महिला आयोगले हिंसाको उजुरी पनि लिएको छ, प्रहरीहरूले उजुरी लिनलाई अब छिकिँदैन, त्यसमा चाहिँ के भयो भने यो बिचमा चाहिँ गुनासोहरू अझै नसुनेको उजुरीहरू नलिएको भन्ने बित्तिकै फेरि अत्यावश्यक सेवामा पनि नराखेको हिसाबले चाहिँ हामीले गृह मन्त्रालयसँग समन्वय गरिरहेको छ यो अत्यावश्यक सेवामा चाहिँ पार्नु पर्यो भन्ने किसिममा। त्यसभन्दा अगाडि चाहिँ यो विभिन्न खालको क्वारेन्टाइनमै पनि हिंसा हुन सक्ने होइन, क्वारेन्टाइनमा पनि विशिष्ट आवश्यकता हुन सक्ने, गर्भवती सुत्केरी लगायतको भनेर स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्ने समन्वय गर्ने गरेका छौँ। सूचना प्राप्त हुने बित्तिकै रेस्पोन्स गर्ने काम चाहिँ गरेका छौँ।
तपाईँहरूसम्म सूचना आइपुग्ने माध्यम चाहिँ के होला?
एउटा चाहिँ अब हटलाइनहरूबाट हाम्रो फोकल पर्सनहरूलाई पनि आउँछ होइन, अर्को चाहिँ अब सिधै फोन गर्न कतिले सक्नुहुन्छ कतिले सक्नुहुन्न, अर्को चाहिँ हाम्रा सङ्घ संस्थाहरूले पनि सूचना दिनुहुन्छ, मिडियाहरूले पनि सूचना दिनुहुन्छ। दिइसकेपछि चाहिँ अनि हामी चाहिँ त्यसतर्फ जान्छ।
सबै महिलाहरू चाहिँ फोनको पहुँचमा हुनुहुन्न र पहुँचमा भएन पनि पीडक सँगै भएको हिसाबले उहाँहरूलाई खुलेर आफ्नो कुराहरू बताउन पनि समस्या छ कि यस्तो कारणले गर्दाखेरि पनि महिलाहरू हिंसा सहेर मात्रै बस्न बाध्य हुनुभएको छ, उहाँहरूको लागि चाहिँ कस्तो व्यवस्था छ?
छिमेकमा त्यस्तो खालको भइरहेछ भने छिमेकी जोडिएको घर होइन त्यहाँबाट पनि सूचना सक्ने माध्यम छ है भन्ने कुरा चाहिँ सूचना भनौँ न बिहानमा रेडियोबाट नेपाल टेस्टको सोसाइटीदेखि लिएर प्रोटेक्सन क्लस्टरका जति मेम्बरहरू हुनुहुन्छ, हामी आफैले नेपाल टेलिभिजनबाट होइन रेडियो नेपालदेखि लिएर बजेको छ, अब त्यसबाट चाहिँ छिमेकी मार्फत आफ्ना दिदी बहिनी मार्फत पनि भन्न सक्नुहुन्छ। अब कस्तो गाह्रो भयो भने अब भित्रै गुम्सिरहेछ कि अथवा चाहिँ भित्र सपोर्ट भएको छ भन्ने कुरा पनि एकदमै अनुसन्धानको विषय भयो। अब धेरैजनाले आत्महत्या पनि गरेको देख्दाखेरि त्यो उजुरको विकल्पै नगर हो कि भन्ने पनि एकदमै पीडादायी चाहिँ भएको छ। हिजो मात्रै हामीले यो क्वारेन्टाइन चाहिँ कसो हुनुपर्छ होइन, क्वारेन्टाइनमा हजुरहरू जोसुकैले पनि गएर अनुगमन गर्न सक्ने एउटा सूचक चेकलिस्ट तयार गरेका छौँ होइन, त्यो वेबसाइटमा चाहिँ हाम्रो जोसुकै सङ्घ संस्था जोसुकै मिडिया होइन जति हुनुहुन्छ हाम्रा नागरिक समाज उहाँहरूले चाहिँ त्यो सूचकलाई हेरिदिएर आफ्ना ठाउँबाट हेरिदिनु भयो भने फिडब्याक आउँछ होइन, फिडब्याक आइसकेपछि आगामी कस्तो हुनुपर्छ भन्ने पनि आइडिया आउँछ। यो 81 भएको हुँदाखेरि कति अब स्थानीय तहले म्यानेज गर्नै गाह्रो पनि भएको छ, आइडिया पनि नभएर होला, कतिको अवस्थामा सेन्सिटाइज नभएर होला, त्यो वेबसाइटमा चाहिँ छ है भन्ने जानकारी मैले दिएँ।
महत्वपूर्ण जानकारीका निम्ति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव मनमाया पंगिनीप्रति आभारी छौं। उहाँले भन्नुभए जस्तै हिंसा नगरौं हिंसा नसहौं। यदि तपाईँको गाउँटोल तथा छरछिमेकमा कसैमाथि हिंसा अन्याय र शोषण भएको छ भने राष्ट्रिय महिला आयोगको हटलाइन नम्बर 1145 उजुरी गरौं अथवा नजिकैको प्रहरी कार्यालयको फोन नम्बर 100 डायल गरेर पनि तत्काल हिंसाको उजुरी गर्न सकिन्छ।
यसबाहेक अहिले त स्थानीय पालिकाहरूमा न्यायिक समितिहरू पनि सक्रिय छन्। प्रहरी, अधिकार कर्मी, विभिन्न सामाजिक संघ संस्था र संयन्त्रहरूले समेत न्यायका लागि मदत गर्ने गरेका छन्।
लैंगिक हिंसा विरूद्ध मेरो पालिका स्तम्भमा लकडाउनका समयमा हुने लैंगिक हिंसा न्यूनीकरणका लागि बझाङको मस्ता गाउँपालिकाले गरिरहेको पालिका प्रयासका बारेमा गाउँपालिकाका उपाध्यक्ष भगवती बोहरासँग रेडियो साइपाल बझाङका पत्रकार प्रताप ओलीले कुराकानी गर्नुभयो।
लैङ्गिक हिंसा विरुद्ध मेरो पालिका।
नमस्कार, म मस्ता गाउँपालिकाका उपाध्यक्ष भगवती बोहरा बझाङ। हाम्रो लकडाउनको समयमा गरेको भनेको मेरो पालिकाले मस्ता गाउँपालिकाले गरेको पहलहरू भनेको एकल महिला अनि हिंसामा परेका महिलाहरू अनि वृद्ध पाङ्गो महिलाहरूलाई अहिलेको उसमा भनेको रात हो होइन, रात मास्कहरू अनि दिइदिएका छौँ र अरू पहल त अहिले त्यस्तो निर्णयहरू त गरेको छैन। हामीले अब पुलिस प्रशासन हामीसँग भएको पुलिस प्रशासन अनि हामीसँग भएका जनप्रतिनिधि हामीले कोडामा अब मेलमिलाप समितिहरू तिनीहरूलाई चाहिँ सबैलाई स्ट्यान्ड भइराखेका छौँ। बेला बेला सबै टोलहरूको जानकारीहरू अनि वडाहरूको जानकारीहरू हामी लिइराखेका छौँ। तर हामीले भूमिका खेल्ने भनेको कुनै ठाउँमा त्यस्तो पर्यो भने हामीले पालिकाले त्यो ठाउँसम्म ल्याइदिने सहयोग गरिदिने अनि गाडीसम्म पालिकाको खर्चमा सम्बन्धित ठाउँमा पुर्याइदिने सम्बन्धित ठाउँ यो ठाउँमा जानुपर्छ भन्ने सरसल्लाह दिन सकिन्छ। अब त्योभन्दा अरू अनि मेलमिलाप समितिहरू त वडामा त्यहाँसम्म जानकारी गराएर उहाँहरूले पनि सहयोग गर्नुहुन्छ। अहिले कानुनी इकाइ छ गाउँपालिकामा पनि उपाध्यक्षको नेतृत्वमा 3 सदस्यको अब त्यो छ समिति छ, त्यो समितिले गर्न सक्ने भनेको यदि हाम्रो कन्ट्याक्टमा आयो भने हामीले यहाँसम्म सम्बन्धित निकायसम्म पुर्याइदिन्छौँ सर सल्लाह। अब यसरी जानुहुन्छ जानुपर्छ भनेर हामीले सकेसम्मको सल्लाह चाहिँ दिन सक्छौँ।
लैंगिक हिंसा विरूद्ध मेरो पालिका स्तम्भमा आफ्ना पहल प्रयासहरू बताइदिनु भएकोमा बझाङको मस्ता गाउँपालिकाका उपाध्यक्ष भगवती बोहराप्रति आभारी छौ।
मेरो घरमा त ममाथि कुनै प्रकारको हिंसा छैन, तर यसको अर्थ यो होइन कि म अरूमाथि भइरहेको हिंसामा पनि चुप रहँ। हिंसा भइरहेको देखेर पनि चुप लाग्नु भनेको हिंसालाई बढावा दिनु हो, त्यसैले म त बोल्छु अनि तपाईँ नि। म हास्य कलाकार सुन्तली कुञ्जना घिमिरे।
महिलाको इच्छा विपरीत शारीरिक, मानसिक, सामाजिक, आर्थिक एवं यौनजन्य दुर्व्यवहार हुनु नै महिला माथिको हिंसा हो। यसका विरुद्धमा आजैबाट बोल्न सुरु गरौं।
रेडियो कार्यक्रम समतामा अब पालो तपाईँको सुझाव, प्रतिक्रिया र अनुभव प्रस्तुत गर्ने। हाम्रो पैसा नपर्ने टोल फ्री आईभीआर नम्बरमा कार्यक्रम समता सुनेर आफ्नो सुझाव प्रतिक्रिया रेकर्ड गराउनु भएका श्रोता मध्ये यो साता बैतडीको पञ्चेश्वर गाउँपालिकाका पूजा कलौनी र बाजुराको खप्तर छेडेदह गाउँपालिकाका नरेश रावलका सुझावलाई समेटेका छौ। अब सुनौ उहाँहरूको प्रतिक्रिया।
यो कार्यक्रम समता मलाई एकदमै मनपर्छ। यसले हाम्रो व्यवहारमै परिवर्तन भएको छ। आज हाम्रो समाजमा रहेका कुसंस्कार, कुरीति, छाउपदी, महिला हिंसा, छुवाछुत जस्ता समस्याहरू बढिरहेका छन्। यस्ता व्यवहारले व्यक्ति, परिवार, समाज र राष्ट्रमा नकारात्मक असर परिरहेको छ। आदर्श मानव समाज निर्माणका लागि पुरातन सोच र संकीर्ण व्यवहारमा सुधार हुनु जरुरी छ र रेडियो कार्यक्रम समताले यसमा महत्वपूर्ण भूमिका खेलेको छ। धन्यवाद।
नमस्कार, म बाजुराको खप्तर छेड्दै गाउँपालिका वडा नम्बर 3 नरेश रावत बोल्दैछु। मलाई यो कार्यक्रम समता म सधैँ सुन्ने गर्दछु र मलाई यो कार्यक्रम धेरै मन पर्छ, किनकि समाजमा भएका वा हुन सक्ने विभिन्न किसिमका प्रत्यतथ्य घटनालाई समेटेर कार्यक्रममा प्रदर्शन गर्दछ। आशा छ यस कार्यक्रम सुन्ने सबैले सुनेका कुराहरूलाई व्यवहारमा कार्यान्वयन गर्नेछन्।
पूजा र नरेशजी, महत्वपूर्ण सुझाव प्रतिक्रियाका लागि धन्यवाद अनि तपाईँहरूलाई बधाई पनि। कार्यक्रममा आफ्ना सुझाव र प्रतिक्रिया पठाउनु भएकोमा आभारी हुँदै तपाईँहरू दुवैजनाको मोबाइलमा सम्झना स्वरूप एक साताभित्रै रिचार्ज पठाउने व्यवस्था गरेका छौ।
अनि श्रोता, रेडियो कार्यक्रम समताको आज प्रस्तुत यो 15 खण्ड यहाँलाई कस्तो लाग्यो अनि यो कार्यक्रमबाट तपाईँ लैंगिक समानताका के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ या लैंगिक समानतामूलक समाज बनाउन तपाईँको गाउँ बस्ती पालिकामा भइरहेका उदाहरणीय प्रयासका बारेमा बताउन चाहनुहुन्छ भने पनि पैसा नपर्ने टोल फ्री आईभीआर नम्बरमा फोन गरेर रेकर्ड गराउनुहोस् है।
हामीलाई फोन गर्ने मध्ये उत्कृष्ट श्रोताका विचार कार्यक्रमका आगामी भागमा प्रसारण गर्नेछौ र फोन गर्ने मध्ये 2 श्रोतालाई उपहार स्वरूप रिचार्जको व्यवस्था गर्नेछौ। फोन गर्ने टोल फ्री आईभीआर नम्बरका बारेमा यो जानकारी सुनौ।
एनटीसी प्रयोगकर्ताहरूले 1600001004-5-6 र एनसेल प्रयोगकर्ताहरूले 9015-72000 फोन गर्न सक्नुहुनेछ। यो नम्बरमा फोन गर्दा तपाईँको पैसा लाग्दैन।
कार्यक्रम समताको आजको 15 खण्डबाट बिदा लिने बेला भइसकेको छ। समाजमा विद्यमान लैंगिक विभेद न्यूनीकरण गरी समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालित कार्यक्रम समताको 15 खण्डमा आज हामीले लकडाउनका समयमा हिंसा प्रभावितका लागि कानूनी सेवाका विषयमा छलफल गर्यौं।
आगामी साता रेडियो सोसाइटीको उत्पादनमा सहकर्मी ध्रुव र पूजाका साथमा कार्यक्रमको 16 श्रृंखलामा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि म तृप्ति
अनि म भगीरथ पनि विदा भयौं। नमस्ते, नमस्ते।